الحمد لله رب العالمين والصلاة والسلام على رسوله محمد خاتم النبيين وإمام المتقين وقائد الغر المحجلين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لله ملك السماوات والأرض يخلق ما يشاء يهب لمن يشاء إناثا ويهب لمن يشاء الذكور أو يزوجهم ذكرانا وإناثا ويجعل من يشاء عقيما وعن ابن عباس رضي الله تعالى عنه قال لعن رسول الله صلى الله عليه وسلم المخنثين من الرجال والمترجلات من النساء قال فقلت ما المترجلات من النساء قال المتشبهات من النساء بالرجال او كما قال النبي صلى الله عليه وسلم. آج کا جو ہمارا موضوع ہے ٹرانسجینڈر ایکٹ 2018, اس کا کچھ پس منظر اور قرآن حدیث کی روشنی میں اس قانون کی شرعی حیثیت اور ساتھ ہی ساتھ آئین پاکستان کی روشنی میں اس قانون کی آئینی اور قانونی حیثیت اور اس کے ساتھ ساتھ قرآن و حدیث میں خنثیٰ کو یا خواجہ سراؤں کو کیا حقوق دیے گئے ہیں, یہ ساری تفصیل انشاءاللہ اس ایک گھنٹے کی نشست میں کوشش ہے کہ عرض کی جائے. سب سے پہلے ایک اہم بات قرآنی آیات کی روشنی میں جس کو سمجھنا بہت ضروری ہے وہ یہ ہے کہ قرآن کریم میں اللہ تعالیٰ نے انسانوں کی پیدائش یا جانوروں کی پیدائش, دونوں کی پیدائش کا اللہ نے قرآن میں جہاں ذکر کیا ہے تو وہاں اللہ نے دو جنسوں کا ذکر کیا ہے, ایک مذکر ایک مؤنث, ایک مرد ایک عورت, ایک نر ایک ماتا. انسانوں کے بارے میں بھی قرآن کا اسلوب یہی ہے اور جانوروں کے بارے میں بھی قرآن کا اسلوب یہی ہے. قرآن کریم سورۃ الشورى کی آیت نمبر 49 اور 50 اللہ تعالیٰ فرماتے ہیں للہ ملک السماوات والارض, اللہ ہی کے لیے ہے زمین اور آسمان کی بادشاہت, یخلق ما یشاء جو اللہ چاہتا ہے پیدا کرتا ہے, یہب لمن یشاء اناثا جس کو اللہ چاہتا ہے بیٹی دیتا ہے, ویہب لمن یشاء الذکور اور جس کو اللہ چاہتا ہے بیٹا دیتا ہے, او یزوجہم ذکرانا واناثا یا اللہ بیٹا اور بیٹی دونوں کسی کو عطا کر دیتے ہیں, ویجعل من یشاء عقیما اور جس کو اللہ چاہتا ہے بانج کر دیتا ہے, یعنی نہ اس کو اللہ بیٹا دیتا ہے اور نہ اس کو اللہ تعالیٰ بیٹی کی نعمت سے نوازتے ہیں. اب یہاں پر قرآن کریم میں اللہ تعالیٰ نے جو انسانوں میں اپنی مخلوقات کو جن کیٹیگریز میں تقسیم کیا ہے وہ ہے اناث اور ذکور, یعنی اس کو اگر آپ اردو میں کہیں مؤنث اور مذکر, مرد یا عورت, میل اور فی میل. قرآن کریم سورۃ النبا کی آیت نمبر 8 میں اللہ تعالیٰ ارشاد فرماتے ہیں وَخَلَقْنَاكُمْ أَزْوَاجًا کہ ہم نے تمہیں جوڑے جوڑے پیدا کیا. اب جوڑے کا مطلب یہی ہے کہ مرد کے ساتھ عورت کی جوڑی ہے اور عورت کے ساتھ مرد کی جوڑی ہے. اسی کے ساتھ ساتھ سورۃ النجم کی ایک آیت ہے, اللہ تعالیٰ ارشاد فرماتے ہیں وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنَ الذَّكَرَ وَالْأُنثَى کہ اللہ نے زوجین کو پیدا کیا, یعنی جوڑے کی دو شخصیات کو پیدا کیا, اور وہ دو شخصیات جوڑے کی کیا ہے, یعنی کن دو لوگوں سے مل کر جوڑا بنتا ہے, الذکر والانثیٰ, ان میں سے ایک مرد ہے اور دوسرا عورت ہے. حضرت نوح علیہ السلام کو اللہ تعالیٰ نے جب حکم دیا تھا کہ آپ کشتی بنائیں اور کشتی بنا کر آپ جو آپ کے ساتھ اہل ایمان ہیں ان کو بھی کشتی میں سوار کریں اور جو جانور ہیں ان کو بھی کشتی میں سوار کریں. تو قرآن کریم میں اس کے لیے جو تعبیر استعمال ہوئی ہے کہ حضرت نوح علیہ السلام کو اللہ نے کیا حکم دیا, تو اس میں اللہ نے حضرت نوح علیہ السلام کو حکم یہ دیا, قل نحمل فیہا من کل زوجین. حضرت نوح علیہ السلام کو فرمایا کہ ہر جانور کے دو دو جوڑے آپ اپنے ساتھ کشتی میں سوار کر لیں. یعنی مثال کے طور پر کوئی بھی جانور آپ لیتے ہیں جو اس زمانے میں موجود تھے, تو اس جانور کا نر اور اس جانور کا مادہ وہ آپ اپنے ساتھ اس کشتی میں سوار کر لیں. وہاں بھی جو اللہ نے ذکر کیا ہے دو ہی جنسوں کا ذکر کیا ہے, یا نر یا مادہ, مذکر اور مؤنث. یہ ساری قرآنی آیات عرض کرنے کا مقصد یہ ہے کہ ایک بات ان آیات سے اور اسی طرح پھر اگر آپ احادیث کا مطالعہ کریں اس سے واضح ہوتی ہے کہ اللہ تعالیٰ نے دنیا میں دو جنس کے انسان پیدا کیے ہیں, انسان بھی حیوان بھی. انسان کی بھی دو ہی جنسیں ہیں اور حیوانات کی بھی دو جنسیں ہیں کہ یا وہ نر ہے یا وہ مادہ ہے, یا وہ مرد ہے یا وہ عورت ہے. پھر یہاں سوال پیدا ہوتا ہے کہ ظاہر ہے دنیا میں ایسے لوگ بھی ہیں جن کے اندر کوئی بایولوجیکل ڈس آرڈر ہو, جن کو کوئی جسمانی ساخت میں مسئلہ ہو اور وہ نہ مرد ہو نہ عورت ہو. ایسے بچے بھی بعض اوقات ظاہر دنیا میں پیدا ہوئے ہیں, پیدا ہوتے رہتے ہیں. تو پھر اس کو آپ کس کیٹیگری میں ڈالیں گے یا اس کو آپ کس جنس میں ڈالیں گے؟ اسلام کا نقطہ نظر اس حوالے سے کیا ہے؟ تو بعض اوقات یہ ہوتا ہے کہ کچھ چیزیں ہمارے سامنے نہیں ہوتی یا واضح نہیں ہوتی. تو ایک عام مسلمان کا تصور یہ ہوتا ہے یا وہ یہ سمجھ رہا ہوتا ہے کہ شاید قرآن حدیث میں اس کے بارے میں کوئی رہنمائی نہیں ہے. وجہ اس کی یہ کہ بعض ٹاپک ایسے ہوتے ہیں جو بہت کم ڈسکس ہوتے ہیں, یا وہ موضوع ایسا ہوتا ہے کہ وہ بہت کم ایک ایسے طبقے سے تعلق رکھتا ہے جو معاشرے میں کم ہیں, تو وہ زیادہ یعنی زیر بحث نہیں آتا, تو لوگوں کے سامنے چیزیں نہیں ہوتی. تو بعض اوقات اس سے یہ تصور بن جاتا ہے کہ شاید قرآن حدیث میں اس کے بارے میں کوئی واضح رہنمائی موجود نہیں ہے. حالانکہ ایسا نہیں ہے. جب ہم یہ کہتے ہیں اسلام مکمل ضابطہ حیات ہے, تو اسلام اس طرح کے طبقات کے حقوق کا تحفظ بھی کرتا ہے, ان کے احکام بھی ذکر کرتا ہے. شرعی اصطلاح میں کسی ایسے بچے کو یا کسی ایسے انسان کو جس میں کوئی فزیکلی کوئی جسمانی ساخت کا مسئلہ ہو. وہ جسمانی ساخت کا مسئلہ کیا ہوتا ہے کہ بعض اوقات اس میں مردوں کی جسمانی ساخت کی جو ضروریات ہیں وہ بھی پائی جاتی ہیں, اور عورتوں کی جسمانی ساخت سے متعلق جو چیزیں ہیں وہ بھی اس میں موجود ہوتی ہیں. اب ظاہر ہے کہ یہاں ایک مشکل پیدا ہوتی ہے کہ ہم اس کے بارے میں کیا فیصلہ کریں کہ یہ مرد ہے یا عورت ہے. شریعت کی اصطلاح میں ایسے شخص کو خنسا کہا جاتا ہے. یہ شریعت کی یا فقہ کی جو اصطلاح ہے اس کے لیے خنسا کی ٹرم استعمال ہوتی ہے. یہاں دو اصطلاحات استعمال ہوتی ہیں, اس کو آپ ذہن میں رکھیے گا. ایک خنسا ہے, ایک مخنث ہے. ایک خنسا ہے اور ایک مخنث ہے. خنسا کا مطلب وہ یہ ہے کہ وہ انسان یا وہ بچہ جو پیدائشی طور پر ایسا کوئی مسئلہ اس کے ساتھ ہو, جو میں نے بتایا, پیدائشی طور پر وہ اس طرح کے کسی مسئلے کا شکار ہو, ایسی کسی بیماری کا شکار ہو. مخنث اس سے بالکل ایک الگ چیز ہے. مخنث کا مطلب ہوتا ہے کہ ایک شخص ہے مرد, لیکن وہ حرکتیں, اطوار و عادات, بات کرنے کا طریقہ, چلنے کا طریقہ وغیرہ وغیرہ, ان سارے کاموں میں وہ عورتوں کی مشابہت اختیار کرتا ہے. اسی طرح اس کا عکس کہ ایک عورت ہے, بایولوجیکل فزیکلی وہ عورت ہے, لیکن اس کے بات کرنے کا انداز, اس کے چلنے کا انداز, اس کی ڈیلنگ کا انداز, اس کے کپڑے پہننے کا انداز وغیرہ وغیرہ, اس سے ریلیٹڈ جو سوشل ایکٹیویٹیز ہیں, ان سب میں وہ مردوں جیسی بننے کی کوشش کرتی ہے. ایسے شخص کو شریعت کی نظر میں, حدیث کی اصطلاح میں مخنث کہا جاتا ہے. تو ایک ہے خنسا اور ایک ہے مخنث. تو ظاہر ہے کہ یہ دونوں ایک نہیں ہیں, اتنی بات تو آپ کے سامنے واضح ہو رہی ہوگی نا. اس کو آپ آسان مثال سے یہ سمجھیں کہ مثال کے طور پر ایک شخص پیدائشی نابینا ہے, ابھی ظاہر ہے کہ اس کو اللہ تعالیٰ نے بصارت کی نعمت نہیں دی, اللہ کی طرف سے اس کے لیے ایک امتحان ہے. اور ایک شخص ہے جس کو دکھتا ہے سب کچھ, اس کی آنکھیں ٹھیک ہیں, اس کی نظر ٹھیک ہے, لیکن وہ آپ کو یہ کہتا ہے کہ آپ مجھے اس کیٹیگری میں ڈال لیں جن کو نظر نہیں آتا. مثال کے طور پر حکومت نابینا لوگوں کے لیے کسی کوٹے کا اعلان کرتی ہے کہ ہم نابینا لوگوں کو اتنی جابز دیں گے. اب یہ شخص کہتا ہے کہ مجھے نظر تو آتا ہے, لیکن آپ مجھے اس کوٹے میں ڈال کر مجھے بھی نوکری دے دیں, اس کوٹے میں مجھے ڈالیں اور آپ یہ لکھیں کہ یہ بھی نابینا ہے, یہ بھی اندھا ہے. یہی فرق ہے خنثی اور مخنث میں. شریعت کا اصول خنثی کے بارے میں یہ ہے, خنثی سے مراد جو پیدائشی طور پر ایسا کوئی مسئلہ جس کو ہو, کہ شریعت کا پہلا حکم یہ ہے کہ آپ اس کو دونوں جنسوں میں سے کسی جنس میں پلیس کر دیں. یعنی یا تو آپ اس کو مردوں کی کیٹیگری میں ڈال دیں یا آپ اس کو عورتوں کی کیٹیگری میں ڈال دیں. اب سوال پیدا ہوتا ہے کہ کیسے ڈالیں. فقہائے کرام نے, چاروں فقہا نے, فقہ حنفی, فقہ مالکی, فقہ حنبلی, فقہ شافی, ان چاروں فقہا کا اس بات پر اتفاق ہے. اس کی کچھ علامات فقہا نے کتب فقہ میں ذکر کی ہیں کہ اگر ایک بچہ ہے اس کو آپ کیسے کسی ایک کیٹیگری میں پلیس کریں گے. تو فقہا نے ایک علامت یہ لکھی ہے کہ آپ یہ دیکھیں کہ اگر اس کی دو شرم گاہیں ہیں تو وہ کس شرم گاہ سے پیشاب کرتا ہے. اگر مردوں والی شرم گاہ سے پیشاب کرتا ہے تو اس کو آپ لڑکا کنسیڈر کریں, اور اگر عورت والی شرم گاہ سے پیشاب کرتا ہے اس کو آپ لڑکی کنسیڈر کریں. پھر اس میں بعض فقہا کا اس میں اختلاف ہوا کہ اگر دونوں شرم گاہوں سے وہ پیشاب کرتا ہے تو پھر کس کا اعتبار ہوگا. اس میں فقہا نے لکھا کہ جس شرمگاہ سے وہ پہلے پیشاب کرتا ہے, یعنی مردوں والی شرمگاہ سے مثال کے طور پر اس نے پہلے پیشاب کیا, عورت والی شرمگاہ سے دوسرے نمبر پر کیا, تو اس میں جو پہلا ہوگا اس کا اعتبار ہوگا. پھر فقہا نے اس کو بھی ڈسکس کیا ہے, یہ میں آپ کے سامنے یہ وضاحت اس لیے کر رہا ہوں تاکہ آپ کے سامنے پورا پس منظر شرعی نقطہ نظر واضح ہو, کہ یہ کوئی ایسا موضوع نہیں ہے جس کو فقہا نے یا دین نے چھوڑ دیا اور اس کو ڈسکس نہ کیا ہو. اور یہ جو باتیں میں آپ کو بتا رہا ہوں یہ چاروں فقہا کی متفق علیہ کتب کے اندر یہ باتیں موجود ہیں. پھر اس میں فقہا کا اختلاف ہوا کہ اگر ایک شرمگاہ سے وہ زیادہ پیشاب کرتا ہے, ایک شرمگاہ سے وہ کم پیشاب کرتا ہے, تو آیا کثرت اور قلت کو بھی معیار بنایا جا سکتا ہے یا نہیں, کہ جس سے زیادہ مقدار میں پیشاب ہو اس کیٹیگری میں ہم اس کو پلیس کریں. اس میں پھر فقہا کا اختلاف ہوا. ایک تو یہ طریقہ فقہا نے ذکر کیا ہے, یہ فقہا نے طریقہ ذکر کیا ہے بلوغت سے پہلے, جب تک بچہ بالغ نہ ہوا ہو, بچہ یا بچی جب وہ بالغ ہو جائے اس وقت اس کی کچھ اور چیزیں بھی فقہا نے ذکر کی ہیں. اس وقت فقہا نے لکھا ہے کہ آپ دیکھیں کہ اس کی مثال کے طور پر داڑھی نکل آئی. اسی طرح بعض فقہا نے یہ علامت ذکر کی کہ اس کو اختلام ہو گیا. اگر یہی بچہ بڑا ہوتا ہے اس کو حیض آ جاتا ہے, یا اس کی شادی ہوتی ہے اور اس کو حمل ہو جاتا ہے. تو اس طرح کی وہ علامات جو مردوں کی خصوصیت ہیں یا وہ علامات جو عورتوں کی خصوصیت ہیں, اگر یہ علامات اس کے اندر واضح ہو جاتی ہیں تو بلوغت کے بعد اس کو معیار بنا لیں گے. مثال کے طور پر بچہ تھا اور اس کے اندر یہ دونوں ہی فزیکلی یا جسمانی اعتبار سے یہ دونوں علامات اس کے اندر موجود تھیں, لیکن جب وہ بچہ بڑا ہوا تو اس کو حیض آ گیا. اب اس کو آپ عورتوں والی کیٹیگری میں پلیس کر دیں گے, اس پر سارے احکام عورتوں کے جاری ہوں گے, مردوں کا کوئی حکم اس پر جاری نہیں ہوگا. اسی طرح مردوں کے احکام کی مثال کے طور پر اس کی داڑھی نکل آئی, یا جو مردوں کی خصوصی علامات ہیں جسمانی وہ اس میں موجود ہیں, یا اس کی شادی ہوئی اور اس کی اولاد ہو گئی, तो ये सारी अलामात इस बात की हैं कि ये क्या है, मर्द है। ये सारी तफसील अर्ज करने का मकसद ये है कि कुरान में जो अल्लाह ने ये फरमाया ना कि हमने दो जिन्स पैदा की हैं, मुजक्कर या मुअन्नस, फुकहा ने ये लिखा है कि जिन्स दुनिया में दो ही हैं, तीसरी कोई जिन्स दुनिया में मौजूद नहीं है। जो तीसरी जिन्स है वो दर हकीकत तीसरी जिन्स नहीं है, वो हमारे सामने मुश्तबे है, अल्लाह की नजर में वो मुश्तबे, यानी अल्लाह की नजर में तो वो या औरतों की कैटेगरी में जाएगा शरी नुक्ता नजर से, या वो मर्दों की कैटेगरी में जाएगा। अच्छा, बाज औकात ये होता है कि ये दोनों चीजें इतनी मिक्स हो जाती हैं कि उसमें ये दोनों अलामात एक ही वक्त में पाई जा रही हैं, ऐसा भी दुनिया में हो सकता है। फुकहा ने इसके हकाम भी जिक्र किए हैं, जिसको खुनसा मुश्किल कहा जाता है, फिका की इस्तिलाह में ऐसे शख्स को खुनसा मुश्किल कहते हैं। खुनसा मुश्किल का मतलब ये कि उसका मामला मुश्किल है, यानी उसके अंदर औरतों की भी सारी अलामात पाई जा रही है, मर्दों की भी सारी अलामात पाई जा रही हैं। उसके बारे में भी फुकहा ने ये लिखा है कि दर हकीकत ये है दोनों में से एक, यानी हकीकत में। और ये जो सारी बातें मैं आपसे मजीद अर्ज करता हूं, आज की जदीद साइंस ने इस बात को प्रूव किया है, इस पर मैं बाद में आता हूं। फुकहा ने ये लिखा है कि अगर कोई खुनसा मुश्किल है ना, वो भी दर हकीकत या मर्द है या औरत है। मुश्किल वो हमारे एतबार से है कि हमारे पास या ऐसा कोई आला नहीं है, या ऐसा कोई टेस्ट नहीं है, या ऐसा कोई तरीका नहीं है, कोई ऐसा मैकेनिज्म नहीं है जिसके जरिए हम पहचान सकें। और फुकहा ने इसकी बड़ी अजीब मिसाल लिखी है, उन्होंने कहा कि अगर कोई आदमी कसम खा ले कि मैं न किसी मर्द से मिलूंगा न किसी औरत से मिलूंगा, आज के दिन मैं न किसी मर्द से मुलाकात करूंगा न किसी औरत से मुलाकात करूंगा, और उस दिन वो किसी खुनसा मुश्किल से मुलाकात कर लेता है। मैं ये बता रहा हूं कि फुकहा ने कितनी डेप्थ में जाके डिस्कस किया है इसको। किसी ने कसम खाई कि मैं आज के दिन न किसी मर्द से मुलाकात करूंगा न किसी औरत से मुलाकात करूंगा, अब उसने किसी मर्द से भी मुलाकात नहीं की और औरत से भी मुलाकात नहीं की, लेकिन किसी खुनसा मुश्किल से मुलाकात उसकी हो गई, सलाम दुआ हो गई। तो अब सवाल पैदा होता है कि ऐसे आदमी की कसम टूट गई या नहीं टूटी। तो फुकहा ने लिखा है इसकी कसम टूट गई। क्यों कसम टूटी, हालांकि ये तो मर्द या औरत, ये तो खुनसा मुश्किल है। फुकहा ने लिखा है इसलिए इसकी कसम टूटी कि हकीकत में ये या मर्द है या औरत है, ये दोनों नहीं हो सकता। इसलिए कि कुरान में अल्लाह ताला ने जहां भी जिक्र किया है, अल्लाह ने अज़्ज़कर वल उनसा, मर्द और औरत का जिक्र किया है, तो अल्लाह की नजर में ये दोनों में से एक ही है। हमारे सामने हमारे पास वसाइल आलात टेस्ट असबाब ना होने की वजह से मामला मुश्किल है। अब ये तो सारी तफसील मैंने आपके सामने अर्ज की फिकही नुक्ता नजर से कि फुकहा ने इस पूरे मामले को किस तरीके से डिस्कस किया है। आज की जदीद साइंस, जो जदीद मेडिकल साइंस है, उसको अगर आप स्टडी करें, वो इसी नतीजे पर पहुंची है कि दुनिया में कोई तीसरी जिन्स मौजूद नहीं है। और उसके लिए जो मुख्तलिफ टेस्ट किए जाते हैं, जाहिर है आप किसी डॉक्टर के पास कोई जाता है तो उसकी हिस्ट्री डॉक्टर चेक करता है, फिर उसको जाहिर है कि फिजिकली उसको टेस्ट करता है, फिर जो दीगर टेस्ट हैं मसलन अल्ट्रासाउंड है, डीएनए के जरिए टेस्ट करते हैं, इसका एक और टेस्ट आता है कैरोटाइपिंग, एक मखसूस टेस्ट है जो इसी मकसद के लिए किया जाता है। तो साइंस ये कहती है कि अगर किसी इंसान में उसके क्रोमोसोम्स के अंदर वाई मौजूद हैं तो वो मर्द है। अब उसके साथ एक्स एक हो, दो हो, तीन हो, इससे फर्क नहीं पड़ता, वो मर्द होगा। और किसी इंसान के क्रोमोसोम्स में अगर वाई नहीं है तो एक एक्स हो, दो एक्स हो, तीन एक्स हो, वो औरत है, वो मर्द नहीं है। अब दुनिया में मेडिकल साइंस ये कहती है कि कोई इंसान ऐसा नहीं है कि जिसके अंदर जो भी इंसान होगा उसमें या वाई क्रोमोसोम्स होंगे या फिर एक्स होंगे या दोनों होंगे। तो जब दोनों आ गए वो मर्द है, वाई एक्स जमा हो गए तो वो मर्द है, और अगर वाई नहीं है एक्स है तो वो عورت ہے, لہذا کوئی تیسری جنس دنیا میں ایگزسٹ نہیں کرتی. ہاں ہمارے اعتبار سے, انسانوں کے اعتبار سے وہ جنس ایگزسٹ کرتی ہے. یعنی بعض اوقات جسے میں نے آپ کو بتایا کہ یا تو ہم ان کو عورتوں کی کیٹیگری میں ڈالیں گے شرعی نقطہ نظر سے, یا مردوں کی کیٹیگری میں ڈالیں گے, اور یا وہ خنسا مشکل ہوگا. پھر ظاہر ہے آپ کو اس کے احکام بھی چاہیے. اگر ایک شخص کے بارے میں آپ نے یہ ڈیسائیڈ کر لیا ہے شرعی نقطہ نظر سے کہ یہ خنسا مشکل ہے, تو اب سوال پیدا ہوتا ہے نا کہ اس پہ احکام کیا جاری ہوں گے, عورتوں کے یا مردوں کے. اس کو بھی فقہا نے ذکر کیا ہے کہ اس پر بعض احکام عورتوں کے جاری ہوں گے, بعض احکام عورتوں کے جاری ہوں گے. مثال کے طور پر جب یہ نماز پڑھے گا تو نماز میں سجدہ اور بیٹھنے کا انداز اس کا وہی ہوگا جو عورتوں کا ہوگا. یہ زیور نہیں پہن سکتا, ریشم کا کپڑا نہیں پہن سکتا. اسی کے ساتھ ساتھ جب اگر حج کے لیے جاتا ہے تو حج میں یہ سلا ہوا لباس, یہ جو شخص ہے خنسا مشکل, یہ سلا ہوا لباس پہنے گا, احرام کی چادریں نہیں پہنے گا, وغیرہ وغیرہ. اس کے احکام ذکر کیے ہیں. اب یہ تو ہے خنسا جو میں نے آپ کو ساری تفصیل بتائی, اور یہ ایک فیکٹ ہے, یہ ایک حقیقت ہے, اس کو شریعت نے ڈسکس کیا ہے اور اس کے ان کے حقوق کا تحفظ بھی کیا ہے, اور شریعت ہمیں حکم دیتی ہے کہ ہم ان کے حقوق کا تحفظ کریں. مثال کے طور پر ایک آدمی جیسے میں نے بتایا نابینا ہے, تو شریعت ہمیں کیا کہتی ہے کہ آپ نابینا کے ساتھ ظلم کریں؟ شریعت کا مزاج کیا ہے, شریعت کا حکم کیا ہے کہ بھائی آپ اس کا اور زیادہ خیال رکھیں. حدیث شریف میں آتا ہے انما تنصرون وترزقون بضعفائکم, اللہ تمہاری مدد تمہارے کمزور لوگوں کی برکت سے کرتا ہے. علماء نے لکھا ہے نا کہ اگر کسی گھر میں مثال کے طور پر دو بھائی ہیں, تین بھائی ہیں, یا ایک کم کمانے والا ہے ایک زیادہ کمانے والا ہے, تو زیادہ کمانے والے کو یہ نہیں سوچنا چاہیے کہ میں ان کو کھلا رہا ہوں, بلکہ اس کو یہ سوچنا چاہیے کہ ان کمزوروں کی برکت سے اللہ مجھے رزق دے رہا ہے. کسی گھر میں یتیم بچہ ہے آپ اس کی پرورش کر رہے ہیں, تو ایک مسلمان کا تصور یہ نہیں ہونا چاہیے کہ میں یتیم کو کھلا رہا ہوں, اس کا تصور یہ ہونا چاہیے کہ اس یتیم کی برکت سے اللہ مجھے کھلا رہا ہے. تو کوئی نابینا ہے, کوئی معذور ہے, اپاہج ہے, کوئی شل ہے, کسی کے ساتھ کوئی بھی ایسا مسئلہ ہے جس کی وجہ سے وہ معذور ہے, تو اسلام کا درس تو ہمیں یہ ہے کہ بھائی اس کا آپ زیادہ خیال رکھیں. یہی معاملہ خنسا کا ہے کہ اگر ایک شخص کے ساتھ ایسا کوئی مسئلہ ہے فطری طور پر, اللہ تعالیٰ نے اس کو ایسے پیدا کیا ہے, تو ہمیں یہ حکم ہے کہ ہم اس کا عام انسانوں سے زیادہ خیال رکھیں, کوشش کریں اس کو فیسیلیٹیٹ کریں, اس کے لیے آسانیاں پیدا کریں. آپ نے دیکھا ہوگا ہمارے ہاں گھروں کے اندر یہ بات مشہور ہے, عام بچوں میں ہم نے جو اپنے بڑوں سے سنا ہے کہ سگنل پر بھی اگر کوئی خواجہ سرا آ جائے یا کوئی بھیک مانگنے کے لیے آ جائے تو لوگ ایک بات کہتے ہیں کہ بھائی ان کی بد دعا نہیں لینا, کہتے ہیں نا لوگ یہ بات, ان کی بد دعا نہیں لینا, ان کی بد دعا لگ جاتی ہے. اس کے پیچھے کیا تصور ہے؟ اس کے پیچھے یہ تصور ہے کہ ان کو ستانا مت, ان کو تکلیف مت دینا. حالانکہ اب میں اس طرف آتا ہوں کہ ہمارے ہاں جو خواجہ سرا موجود ہیں, یا ہمارے پاس جو جیسے سگنل پہ کوئی کھڑے ہوتے ہیں یا بھیک مانگ رہے ہوتے ہیں یا اور اس طرح کا جو طبقہ ہے, 2009 کے اندر ایک سروے کیا گیا تھا کراچی اور لاہور میں کہ اس بات کو یقینی بنایا جائے, پتہ لگایا جائے کہ ہمارے ہاں جو خواجہ سرا گھوم رہے ہوتے ہیں ان میں حقیقی خواجہ سرا کتنے ہیں اور مرد کتنے ہیں, عورتیں کتنی ہیں. تو 400 لوگوں کو کا سروے کیا گیا, ان سے پوچھا گیا, ان کا انٹرویو لیا گیا, تو 400 میں سے 397 مرد تھے, 397 مرد تھے, اور 3 ان میں اصل خنسا تھے جس کو ہم نے ابھی ڈسکس کیا ہے. اب آپ اس سے اندازہ لگائیں کہ اگر یہ 400 لوگ, یہ جو بات کی جاتی ہے نا, میں اب اس بل کی طرف آتا ہوں, اس قانون کی طرف, تو اس قانون پر جو اعتراضات کیے گئے یا جو بات کی گئی, وہ ایک بات یہ بھی کی گئی کہ بھائی اگر کوئی آدمی یہ کلیم کرتا ہے کہ میں مرد نہیں ہوں, یا کوئی عورت یہ کلیم کرتی ہے کہ میں عورت نہیں ہوں, تو اس کا کوئی میڈیکل ٹیسٹ ہونا چاہیے, کوئی میڈیکل بورڈ اس کو دیکھے, اور اس کے بعد میڈیکل بورڈ ڈیسائیڈ کرے, جو اس کا فیصلہ ہو اس کو آپ ایکسیپٹ کر لیں. تو तो इस पर यह एतराज किया जा रहा है कि भाई आप क्यों किसी की पर्सनल लाइफ में इन्वॉल्वमेंट कर रहे हैं, आप क्यों इंटरफेयर कर रहे हैं, उसका जाती मसला है, आप उसके अंदर क्यों इंटरफेयर कर रहे हैं। अब मिसाल के तौर पर कल अगर हुकूमत ऐलान करती है कि खुनसा या इंटरसेक्स कम्युनिटी के लिए हमने 50 वैकेंसीज हुकूमत ऐलान करती है, तो उसमें आप बताएं कि इंटरसेक्स लोगों को कितनी जगह मिलेगी और जो दो नंबर लोग हैं इनको कितनी जगह मिलेगी। तो मेडिकल बोर्ड के जरिए अगर आप उसका टेस्ट करते हैं, आप उसको मेक श्योर करते हैं कि ये हकीकी खुनसा है या नहीं, ये उनके हुकूक का तहफ्फुज है या उनके हुकूक पर डाका है, ये तो मैंने आपके सामने तफसील अर्ज की खुनसा की, जिसको इंटरसेक्स कहा जाता है अंग्रेजी में। इस बिल का जो नाम है वो है ट्रांसजेंडर एक्ट। अब थोड़ा मैं इसको आपके सामने डिस्कस करता हूं कि ये क्या है। ट्रांसजेंडर एक्ट पर जब बात होती है ना बाज़ औक़ात, तो लोगों का ये तसव्वुर बनता है या लोगों के ख्याल में जहन में ये बात आती है कि शायद ये सारे लोग जो इस बिल के खिलाफ हैं ये खुनसा के हुकूक के खिलाफ हैं, ख्वाजा सराओं के हुकूक के खिलाफ हैं, ये चाहते हैं इनको कोई हक ना मिले। ख्वाजा सराओं के हुकूक और खुनसा के हुकूक मैंने आपके सामने तफसील से अर्ज कर दिए। अब आते हैं ट्रांसजेंडर की तरफ। ट्रांस आप जानते हैं अंग्रेजी में तब्दीली को कहते हैं और जेंडर जिन्स को कहते हैं। तो ट्रांसजेंडर का अगर आप उर्दू में तर्जुमा करें तो इसको आप ये कह सकते हैं वो शख्स जिसने जिन्स तब्दील की हुई हो, मुतहव्विलुल जिन्स। ट्रांसजेंडर का लफ्जी तर्जुमा क्या होगा, वो शख्स जिसने अपनी जिन्स तब्दील की हुई हो, चाहे वो मर्द हो या वो औरत हो। इस पर मबनी है ट्रांसजेंडर का नजरिया। शरीयत की इस्तिलाह में जिन्स और सिन्फ का कोई फर्क नहीं है। शरीयत की नजर में जिन्स और सिन्फ एक है। शरीयत की नजर में सिन्फ जिन्स के ताबे है, सिन्फ जिन्स के ताबे है, यानी जो जो उसका सेक्स है वही उसका जेंडर होगा। ऐसा नहीं हो सकता कि सेक्स उसका मर्दों वाला हो, जेंडर उसकी औरतों वाली हो। शरीयत की नजर में इसका कोई फर्क और क्यों नहीं है, ये मैंने आपको तफसील बता दी कि शरीयत में अल्लाह ताला ने ये दो लोग ही कुरान हदीस में, जो मैंने शुरू में कुरान हदीस की आयात आपके कुरान की आयात पढ़ी उसमें मैंने आपको बताया कि कुरान में क्या जिक्र है कि अल्लाह ने किन लोगों को पैदा किया है दुनिया में। अब उन्होंने जिन्स और सिन्फ को अलग किया। जब सवाल की, अच्छा दूसरी बात इसमें यह समझने की है कि इन्होंने कहा कि जिन्स का ताल्लुक बायोलॉजी के साथ है, उसकी फिजिकल शनाख्त के साथ है, जिस्मानी शनाख्त के साथ है, और सिन्फ का ताल्लुक सोशियोलॉजी के साथ है, उसकी मुआशरती रवैयों के साथ, उससे मुआशरे की तवक्कोआत, उसके एहसासात, उससे ताल्लुक है। सिन्फ का ताल्लुक बायोलॉजी से नहीं है। तीसरी बात जो इस पूरे इसका आप समझें कि बुनियाद है, पहली बात क्या है कि जिन्स और सिन्फ अलग है, दूसरी बात कि जिन्स का ताल्लुक बायोलॉजी के साथ है और सिन्फ का ताल्लुक सोशियोलॉजी के साथ है, तीसरी बात इन्होंने ये की कि किसी ये जिन्स और सिन्फ इख्तियार करना ये इंसान का पर्सनल मामला है, मुआशरे को इसमें किसी किस्म की मुदाखलत का कोई हक नहीं है। यानी कोई आदमी कहता है कि मेरी जिन्स ये है और मेरी सिन्फ ये है तो आपको तस्लीम करना पड़ेगा। कोई औरत कहती है मेरी जिन्स औरतों वाली है, मेरी सिन्फ मर्दों वाली है, आपको तस्लीम करना पड़ेगा। ये उसका पर्सनल मसला है, मुआशरे से इसका कोई ताल्लुक नहीं है। ये तीन बातें हैं जिसकी बुनियाद पर ये सारा कानून, ये जो इस्तिलाह है, ये वजह की गई है। अब यहां पर जाहिर है कि जब आपने उसकी जिन्स और सिन्फ अलग कर दी, अच्छा इस कानून में अब सवाल ये पैदा होता है कि शरी कबाहतें क्या हैं। मैं आपको नंबरवार बता देता हूं कि शरी कबाहतें इस कानून में क्या हैं और हमें मुश्किलात इससे क्या दरपेश हैं, दीनी लिहाज से, शरी लिहाज से, खानदानी लिहाज से, मुआशरती लिहाज से। सबसे पहली बात यह है कि इस्लाम ने जिन्स की तायीन का हक इंसान को नहीं दिया। ये मेरे इख्तियार से बाहर की चीज है कि मैं ये तायुन करूं कि मैं मर्द हूं या औरत हूं। حدیث شریف میں آتا ہے, صحیح مسلم کی حدیث ہے, رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جب بچہ ماں کے پیٹ میں ہوتا ہے تو 42 دن جب اس کے پورے ہو جاتے ہیں تو اللہ تعالیٰ فرشتے کو بھیجتے ہیں اور فرشتے کو حکم دیتے ہیں کہ وہ یہ لکھے تقدیر میں کہ یہ شقی ہوگا, بدبخت ہوگا یا سعادت مند ہوگا, لڑکا ہوگا یا لڑکی ہوگی, وغیرہ وغیرہ. یہ ساری چیزیں اس حدیث میں تفصیل سے موجود ہیں کہ 42 دن پورے ہونے کے بعد اللہ تعالیٰ یہ طے کر دیتا ہے. اور حیرت کی بات یہ کہ آج کی جدید میڈیکل سائنس یہ بات کہتی ہے کہ جب بچہ ماں کے پیٹ میں ہوتا ہے تو 7ویں ہفتے میں اس کی جنس متعین ہو جاتی ہے. اس کی جو داخلی تولیدی اعضاء ہیں, مثال کے طور پر رحم ہے, جو اس کے داخلی تولیدی اعضاء ہیں وہ 7ویں ہفتے میں بن جاتے ہیں. جو خارجی اعضاء ہیں جسمانی وہ 12ویں ہفتے میں بنتے ہیں, لیکن جو داخلی جس کا تعلق جنس کے ساتھ ہوتا ہے کہ اس مثال کے طور پر عورت ہے تو اس میں ظاہر ہے کہ جو رحم ہے, جو اس کی عورتوں کی جسمانی خصوصیات ہیں وہ اس کے اندر طے کر دی جاتی ہیں. اس سے کیا پتہ چلا کہ اللہ تعالیٰ نے یہ بات اپنے اختیار میں رکھی ہے کہ کون لڑکا ہوگا اور کون لڑکی ہوگی. پہلی بات یہ. دوسری بات, قرآن کریم سورہ نساء کی آیت نمبر 119 ہے, اللہ تعالیٰ ارشاد فرماتے ہیں وَلَأُضِلَّنَّهُمْ وَلَأُمَنِّيَنَّهُمْ وَلَآمُرَنَّهُمْ فَلَيُبَتِّكُنَّ آذَانَ الْأَنْعَامِ وَلَآمُرَنَّهُمْ فَلَيُغَيِّرُنَّ خَلْقَ اللَّهِ. شیطان کو جب اللہ نے جنت سے نکالا نا تو اس نے اللہ کو کچھ چیلنجز دیے تھے کہ میں یہ کروں گا, میں آپ کے بندوں کو گمراہ کروں گا. اس میں سے ایک چیلنج شیطان نے اللہ کو یہ دیا تھا کہ میں آپ کے بندوں کو ایسے گمراہ کروں گا کہ وہ آپ کی بنائی ہوئی خلقت میں تبدیلی شروع کر دیں گے. فلیغیرن خلق اللہ, کہ اللہ کی تخلیق کو وہ لوگ تبدیل کرنا شروع کر دیں گے. اس کا مطلب کیا ہوا کہ اگر کسی کو اللہ نے مرد پیدا کیا ہے اور وہ عورت اپنے آپ کو بناتا ہے تو یہ اللہ کی خلقت میں تبدیلی ہے اور یہ شیطان کا عمل ہے. تیسرے نمبر پر حدیث شریف میں آتا ہے, صحابہ فرماتے ہیں, صحیح مسلم کی حدیث ہے, کنا نغزو مع رسول اللہ صلی اللہ علیہ وسلم لیس لنا نساء, کہ ہم اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ جہاد میں جاتے تھے تو بڑا طویل عرصہ گزر جاتا تھا اور ہمارے ساتھ بیویاں سفر میں نہیں ہوتی تھیں تو ہمیں مشکل پیش آتی تھی بغیر بیوی کے زندگی گزارنے میں. تو ہم نے حضور سے پوچھا الا نستخصی, یا رسول اللہ ہم اپنے آپ کو خسی کر دیں, یعنی جو ہماری مردانہ خواہشات ہیں وہ ختم ہو جائیں, اس لیے کہ ہم میدان جہاد میں ایک طرف ہم نے جہاد کرنا ہے, دوسری طرف ہماری جو مردانہ خواہشات ہیں ہمیں اس کے لیے ظاہر بیوی چاہیے, بیوی ہے نہیں, تو کیا آپ ہمیں اس چیز کی اجازت دیتے ہیں کہ ہم اپنے آپ کو خسی کر دیں؟ فنہانا عن ذلک, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اس کی اجازت نہیں. اس سے بھی پتہ چلا کہ اللہ کی خلقت کو آپ تبدیل نہیں کر سکتے. اسی کے ساتھ ساتھ مسند احمد کی حدیث ہے اور یہ روایت صحیح بخاری کے اندر بھی موجود ہے, جو میں نے آپ کو مخنص کا شروع میں بتایا, تعارف کروایا کہ مخنص کیا ہوتا ہے. تو اگر آپ دیکھیں مخنص اور ٹرانسجینڈر میں کوئی فرق نہیں ہے. مخنص کی جو تعریف میں نے آپ کو شروع میں بتائی, ٹرانسجینڈر اور مخنص میں کوئی فرق نہیں ہے. صحیح بخاری کی حدیث ہے, حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ اس حدیث کے راوی ہیں, وہ فرماتے ہیں لعن رسول اللہ صلی اللہ علیہ وسلم المخنثین من الرجال, کہ اللہ کے رسول نے ان مردوں پر لعنت کی ہے جو مخنث بنتے ہیں, یعنی ہیں وہ مرد لیکن حرکتیں عورتوں والی کرتے ہیں, اللہ کے رسول نے ان پر لعنت کی ہے. والمترجلات من النساء, اللہ کے رسول نے ان عورتوں پر لعنت کی ہے جو مترجلات ہیں. صحابہ نے پوچھا مل مترجلات یا رسول اللہ, مترجلات عورتیں کون سی ہوتی ہیں؟ آپ نے فرمایا المتشبہات من النساء بالرجال, مترجلات عورتیں وہ ہیں جو ہیں عورت لیکن مشابہت مردوں کی اختیار کرتی ہیں, ان پر بھی اللہ کے رسول نے لعنت کی ہے. یہ صحیح بخاری کی حدیث ہے. اور حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں لعن اللہ الواشمات والمستوشمات والمتنمصات والمتفلجات للحسن المغیرات خلق اللہ, کہ اللہ تعالیٰ نے ان عورتوں پر لعنت کی ہے جو اپنے جسم کو کدواتی ہیں, جو ٹیٹو بناتے ہیں جسم پر, جو مختلف قسم کی چیزیں بنائی جاتی ہیں, ان پر اللہ کے رسول نے لعنت کی ہے. ان عورتوں پر اللہ کے رسول نے لعنت کی ہے جو اپنی پیشانی کے بال اس طریقے سے کاٹتی ہیں, اپنے آپ کو حسین بنانے کے لیے اس کو اس انداز سے کاٹتی ہیں جو تغییر و خلق اللہ کے اندر آ جاتا ہے. اسی طرح اللہ کے رسول نے, اللہ نے ان لوگوں پر لعنت کی ہے, ان عورتوں پر جو اپنی دانتوں کے فاصلے کو بڑھاتی ہیں حسن کے لیے. دو دانتوں کے درمیان, جو شروع کے جو درمیان کے دانت ہوتے ہیں نا سامنے کے, ان کے درمیان فاصلہ یہ حسن کی علامت سمجھا جاتا تھا. تو اللہ کے رسول نے فرمایا کہ جو عورتیں اپنے دانتوں میں فاصلہ پیدا کرتی ہیں تاکہ خوبصورت لگیں, اللہ کی ان پر لعنت ہے. پھر حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ نے فرمایا میں کیوں ان عورتوں پر لعنت نہ کروں جن پر اللہ اور اللہ کے رسول نے لعنت کی ہے, میں بھی ان پر لعنت کرتا ہوں. یہ صحیح بخاری کی حدیث ہے. اس سے آگے ایک حدیث شریف میں آتا ہے, یہ بھی صحیح بخاری کی حدیث ہے. یہ میں آپ کو بتا رہا ہوں کہ مخنث کے بارے میں قرآن حدیث کی تعلیمات اور ارشادات کیا ہیں. حضرت ام سلمہ رضی اللہ تعالی عنہ فرماتی ہیں کہ ایک مرتبہ میں اور میرے بھائی, حضرت ام سلمہ کے بھائی ہیں عبداللہ ابن ابی امیہ, وہ میرے ساتھ ہیں, میں گھر میں تھی تو ایک مخنث تھا, یعنی ہم تو اس کو یہ سمجھتے تھے کہ یہ عورت ہے, تو ہمارے گھر وہ آتا جاتا تھا. تو ایک دن رسول اللہ صلی اللہ علیہ وسلم بھی گھر میں تشریف رکھتے تھے, حضرت ام سلمہ بھی موجود تھیں اور میرے بھائی عبداللہ ابن ابی امیہ بھی موجود تھے. یہ صحیح بخاری کی حدیث ہے. تو یہ جو شخص تھا مخنث, اس نے حضرت ام سلمہ کے بھائی کو کہا, بعض روایات میں آتا ہے کہ یہ وہ وقت تھا جب آپ نے طائف کا محاصرہ کیا ہوا تھا, طائف کے لوگوں کا, یعنی جنگ کے لیے, جہاد کے لیے آپ نے محاصرہ کیا ہوا تھا. تو اس شخص نے عبداللہ ابن ابی امیہ, جو حضرت ام سلمہ کے بھائی ہیں, ان کو کہا کہ جب کل تم طائف میں جنگ کرو گے, یا عبداللہ ارائیت ان فتح اللہ علیکم الطائف غدا فعلیک بابنت غیلان, کہ اگر اللہ تمہیں طائف میں فتح دے دیتا ہے تو ابنت غیلان, یہ ایک عورت تھی, ایک لڑکی تھی, تو کوشش کرنا کہ وہ تمہارے حصے میں آئے مال غنیمت میں. یہ اس قبیلے کی ایک حسین لڑکی تھی. اس شخص نے عبداللہ ابن ابی امیہ کو یہ کہا کہ اگر اللہ تمہیں طائف میں فتح دے دے تو تم یہ کوشش کرنا کہ ابنت غیلان تمہارے حصے میں آ جائے. اور آگے اس نے کہا انہا تقبل باربع وتدبر بثمان, کہ وہ ایسی عورت ہیں, یعنی اس کے موٹاپے کو ذکر کیا کہ وہ بہت موٹی ہیں, کہ جب آتی ہیں تو اس کے جسم کے چار بل نظر آ رہے ہوتے ہیں پیٹ میں اس کے جسم میں, اور جب جا رہی ہوتی ہے تو آٹھ بل نظر آ رہے ہوتے ہیں. یہ اس نے عبداللہ ابن ابی امیہ کو کہا. رسول اللہ صلی اللہ علیہ وسلم نے یہ ساری باتیں سنی تو آپ کو پتہ چل گیا کہ یہ تو مرد ہے, اس کا تو میلان عورتوں کی طرف ہے, یہ تو عورت نہیں ہے, اس کا مطلب یہ بنا ہوا ہے مخنث, حقیقت میں مخنث, یہ خنسا نہیں ہے, مخنث ہے. تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا لا يدخلنها اولئک علیکن, آج کے بعد یہ آدمی اس گھر میں نہیں آئے گا. اور بعض روایات میں آتا ہے کہ آپ نے اس کو مدینہ سے نکال دیا, مدینہ بدر کر دیا اس کو. اور ایک روایت میں یہ بھی آتا ہے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ایسا جو آدمی, جو انسان تمہیں ملے اس کو ملک بدر کر دو, اس کو اپنے شہر سے نکال دو, اس لیے کہ اگر وہ اس شہر میں رہے گا وہ اور لوگوں کو بھی بگاڑے گا. اب یہ ساری میں نے آپ کے سامنے صحیح احادیث پڑھی ہیں. اس سے کیا پتہ چلتا ہے کہ کسی انسان کو اللہ نے یہ اختیار نہیں دیا کہ وہ اپنی جنس تبدیل کرے, اور اگر کوئی آدمی یا کوئی عورت اپنی جنس تبدیل کرنے کی کوشش کرے گا تو یہ وہ انسان ہے جس پر اللہ کی بھی لعنت ہے, جس پر اللہ کے رسول کی بھی لعنت ہے. اور علماء نے لکھا ہے کہ کبیرہ گناہوں کی ایک نشانی ہے, یہ جو لوگ پوچھتے ہیں نا کبیرہ گناہ کون سا ہوتا ہے, कबीरा गुनाहों की एक निशानी यह है कि हर वो गुनाह जिस पर हदीस में लानत की गई हो वो गुनाह कबीरा गुनाह होता है। कुरान हदीस में जिस गुनाह के बारे में भी लानत का लफ्ज इस्तेमाल हुआ हो वो कबीरा गुनाह होता है। मिसाल के तौर पर कुरान में आता है लानतुल्लाह अलल काज़िबीन, झूठों पर अल्लाह की लानत है। इससे पता चला कि झूठ कबीरा गुनाह है, इसलिए कि अल्लाह ने इस पर लानत की है। इसी तरह इन आमाल पर भी लानत की गई है। लिहाजा शरी नुक्ता नजर से किसी इंसान को अल्लाह ने यह इख्तियार नहीं दिया कि वो मर्द होकर कहे मैं औरत हूं, औरत होकर कहे मैं मर्द हूं, या ये कहे कि मेरी जिन्स औरतों वाली है, मेरी सिन्फ मर्दों वाली है, या मेरी जिन्स मर्दों वाली है और मेरी सिन्फ औरतों वाली है। ये इसकी सारी वो तफसीलात हैं। तो इस कानून के अंदर जो शरी खराबियां हैं, जो शरी ऐसी चीजें जिसमें शरीयत के अहकाम को वायलेट किया जा रहा है, पहली खराबी, अब मैं आपको नंबरवार गिनवा के अपनी बात मुकम्मल करता हूं। पहली खराबी यह है कि इस कानून का नाम ही गलत है। इस कानून का नाम है ट्रांसजेंडर एक्ट। ट्रांसजेंडर एक्ट का मतलब है मुखन्नस के लिए कानून। इसका नाम होना चाहिए इंटरसेक्स एक्ट, खुनसा के लिए कानून। जब आपने मुखन्नस के लिए कानून बना लिया, इसका मतलब मुखन्नस बनने को आपने लीगलाइज कर दिया कि कोई भी आदमी मुखन्नस बन जाए, कोई भी औरत मुखन्नस बन जाए। शरीयत तो इसकी इजाजत नहीं देती। पहली खराबी इस कानून के अंदर यह है। दूसरी खराबी, ट्रांसजेंडर का लफ्ज इन्होंने इस्तेमाल किया और कहा कि यह कानून हमने खुनसा के लिए बनाया है, लेकिन इसकी तारीफ में मैंने आपको बताया कि दो उन लोगों को शामिल किया गया जो खुनसा नहीं है। ट्रांसजेंडर का जो मिसदाक है, उसका जो इतलाक है, वो उन लोगों पर किया गया है जो खुनसा नहीं है। दूसरी चीज। तीसरी चीज, इंसान के जाती रुझान पर उसको अपनी शनाख्त की तायीन का इख्तियार दिया गया है कि उसका रुझान है मैं मर्द हूं, आप उसको मर्द समझें, उसका रुझान है मैं औरत हूं, आप उसको औरत समझें। शरीयत इसकी इजाजत नहीं देती। चौथी बात, जेंडर और सेक्स में फर्क किया गया है, सिन्फ और जिन्स में फर्क किया गया है। शरीयत की नजर नुक्ते नजर से जेंडर और सेक्स में कोई फर्क नहीं है। पांचवी बात, खुनसा को जो इंटरसेक्स है, उसको अपनी जिन्स की तायीन का इख्तियार दिया गया, यानी जो हकीकी इंटरसेक्स है, शरीयत उसको भी अपनी तायीन का इख्तियार नहीं देती। शरीयत तो ये कहती है भाई आप मेडिकल बोर्ड बिठाएं, आप ये देखें इसमें मर्दों वाली सिफात हैं, औरतों वाली सिफात हैं। ये अब एक तफसीली एक अलग मौजू है जिसको मैं अगर मैं मुख्तसरन जिक्र कर देता हूँ, मैं तो बात ख़त्म करना चाह रहा था, वक्त मुकम्मल हो गया। मुख्तसरन मैं अर्ज़ कर देता हूँ कि खुनसा की तायीन, जिन्स की तायीन कैसे की जाएगी मेडिकली। इसके अंदर दो चीज़ें मैंने आपको बताया कि फुकहा ने एक जिक्र किया है कि बुलूगत से पहले हम इसको देखते हैं कि वो किस शर्मगाह से पेशाब करता है, बुलूगत के बाद हम इसको देखते हैं कि इसके मिसाल के तौर पर इसको हमल हो सकता है, इसको हैज़ आ रहा है तो ये औरतों वाली कैटेगरी औरत बन जाएगा, इसकी दाढ़ी निकल आई और जो मर्दों की दीगर जो खसूसियात हैं वो इसके अंदर पैदा हो गई, इसकी शादी हो और इससे कोई औरत हामिला हो जाए तो ये मर्द बन जाएगा, ये अलामत फुकहा ने जिक्र की हैं। बाज़ औक़ात ये होता है कि किसी को साइकोलॉजिकल डिसऑर्डर होता है, मिसाल के तौर पर वो जिस्मानी एतबार से मर्द है लेकिन उसकी फीलिंग औरतों वाली है, तो इसका इलाज होता है, इसका इलाज किया जाता है, उसकी बात को एक्सेप्ट नहीं किया जाता है। इसी नफ्सियाती बीमारियों में एक बीमारी है जिसमें किसी इंसान को जो उसके अंदर टैलेंट है उससे ज्यादा का गुमान होने लगता है। मिसाल के तौर पर एक आदमी समझता है मैं यूनिवर्सिटी का वाइस चांसलर हूं, है कुछ भी नहीं, उसके दिमाग में यह बैठ गया कि मैं अपने आप को वाइस चांसलर समझ रहा है, या वो अपने आप को समझ रहा है कि मैं इलाके का चेयरमैन हूं, है नहीं वो। ये भी एक नफ्सियाती बीमारी है जिसका इलाज किया जाता है। अब अगर आपको कोई कहे कि भाई आप उसको एक्सेप्ट कर लें, अगर वो कह रहा है मैं वाइस चांसलर हूं तो आपको क्या मसला है, तो उसका पर्सनल मामला है। आप कह दें वाइस चांसलर हैं आप, ये उसका पर्सनल मामला है, ये उसका पर्सनल मामला नहीं है, इससे मुआशरा कनेक्टेड है। यही मामला यहां पर हो रहा है कि एक आदमी आके कह रहा है मैं औरत हूं, तो ये कानून हमें कहता है कि आप कह दें कि आप औरत हैं, आपको क्या मसला है, तो उसका पर्सनल मामला है। भाई उसका पर्सनल मामला नहीं है, इससे हजारों मसाइल वाबस्ता है हमारे, हमारे खवातीन के मसाइल, मर्दों के मसाइल, विरासत के मसाइल, बीसियों मसाइल इससे वाबस्ता है। तो बाज़ औक़ात अगर ऐसा कोई मसला उसका इलाज किया जाता है। कभी ऐसा होता है कि एक आदमी जो उसके दाखिली तौलीदी आज़ा हैं वो औरतों वाले हैं, मिसाल के तौर पर उसका रहम है, बच्चा दानी है उसके जिस्म में, उसको हैज आ रहा है, लेकिन दाखिली खारजी एतबार से उसकी शनाख्त मर्दों वाली है। अब ये वाकयातन एक मसला है, एक बीमारी है कि अंदरूनी एतबार से वो औरत है, यानी हकीकी एतबार से कि उसको हैज भी आ रहा है, उसको हमल भी हो सकता है वगैरह वगैरह, लेकिन जिस्मानी एतबार से उसको मुश्किलात हैं, तो शरीयत यही कहेगी कि भाई अब आप इसका इलाज करें, इसको आप औरत बना दें, इसको आप क्या कर दें, औरत बना दें। इसी तरह इसका अक्स है कि एक आदमी दाखिली एतबार से मर्द है लेकिन खारजी एतबार से उसके अंदर औरतों की अलामात भी पाई जा रही है, तो जो अंदरूनी उसकी वो अलामात हैं जिसकी मिसाल के तौर पर जैसे मैंने आपको क्रोमोसोम्स का बताया, हार्मोन्स का बताया, ये सारी चीज़ें, तो अब ये उसके अंदर एक ऐसा मसला है कि शरीयत कहती है कि आप इसका इलाज करें और आप इसको मर्द बना दें। लेकिन किसी खुनसा को शरीयत ये इख्तियार नहीं देती कि वो अपने इख्तियार से तायीन कर ले। मसलन कोई खुनसा है किसी की, फिजिकली उसके दोनों आज़ा मौजूद हैं, तो क्या शरीयत इस बात की इजाज़त देती है कि वो चाहे तो अपने आप को मर्द लिखवा ले, चाहे तो अपने आप को औरत लिखवा ले? शरीयत इजाज़त नहीं देती। शरीयत ये कहती है आप मेडिकल बोर्ड बिठाएं, मेडिकल बोर्ड देखें, टेस्ट करें, डीएनए जो इसके कैरोटाइपिंग जो भी टेस्ट हैं वो सारे करने के बाद वो डिक्लेयर करें कि ये मर्द है या औरत है। इस कानून के अंदर जो पांचवी खराबी है वो ये है कि खुनसा को अपनी जिंस की तायीन का इख्तियार दिया गया कि इंटरसेक्स अपने बारे में जो कह दें आपको वो एक्सेप्ट करना पड़ेगा, हालांकि शरी नुक्ते नजर से ये बात ठीक नहीं है। छठे नंबर पर निकाह का मसला है। अगर आपने औरत मर्द को औरत डिक्लेयर कर दिया, इसका मतलब क्या हुआ कि ये मर्द से शादी कर सकता है? बहुत सारे लोग ये कह रहे हैं ना कि कानून में तो कहीं नहीं लिखा हुआ हम जिंस परस्ती, वो उलमा को कहते हैं आप लोगों के दिमाग में फतूर है, आप लोगों को जनाब हर चीज में इस तरह की उल्टी सीधी चीजें सूझरी होती हैं, कहां लिखा हुआ है इसमें हम जिंस परस्ती? तो भाई इस बिल में लिखा हुआ है कि जिस जिंस में उसने अपने आप को तब्दील किया उसको वो तमाम कानूनी हुकूक हासिल होंगे जो उस जिंस को हासिल होते हैं, उसको वो तमाम कानूनी हुकूक हासिल होंगे जो उस जिंस को, तो वो तो औरत की जिंस है तो औरत का हक नहीं है शादी करना, तो उसको हासिल नहीं होगा। ये इसके अंदर बहुत बड़ा मसला है। इसी पर फिर मीरास का मसला मुरतब होता है कि इसको मीरास में आप क्या हक देंगे? वो असल में मर्द था, उसने कानूनन अपने आप को औरत लिखवा दिया तो औरत वाली मीरास मिलेगी, औरत थी मर्द लिखवा लिया तो मर्द वाली मीरास मिलेगी। इसी के साथ साथ एक मसला इसमें यह है कि किसी भी इंसान को आप अपनी जिंस के खिलाफ इजहार का हक दे रहे हैं, ये इजहार भी शरी नुक्ते नजर से नाजायज है। यानी एक आदमी मर्द है लेकिन वो मसलन औरतों वाले कपड़े पहनता है तो शरी नुक्ते नजर से ये हराम है। मर्द है औरतों वाले कपड़े पहने, या जनाब वो कहे कि मैं वो पहनूंगा, हार पहनूंगा, लॉकेट पहनूंगा, बालियां पहनूंगा, शरी नुक्ते नजर से मर्द के लिए क्या है, हराम है। इस कानून के तहत आप किसी भी इंसान को अपनी जिंस के खिलाफ दूसरी जिंस के इजहार का हक दे रहे हैं जो शरी नुक्ते नजर से, और ये जो सारी चीजें शरी नुक्ते नजर से नाजायज हैं इसका मतलब ये आईनी तौर पर भी नाजायज है। पाकिस्तान का आईन ये बात कहता है कि यहां कोई कानून खिलाफ कुरान और सुन्नत नहीं बन सकता। जब ये चीज कुरान हदीस के खिलाफ है इसका मतलब ये आईन के भी खिलाफ है। तो आप कुरान और हदीस को भी वायलेट कर रहे हैं, आप आईने पाकिस्तान को भी वायलेट कर रहे हैं। इसी के साथ साथ एक और खराबी इसके अंदर कि नादरा ने कुछ रेगुलेशंस में तरामीम की हैं अपनी, उसमें नादरा ने तीन जिंसों का इजाफा किया है। पहले तो मेल और फीमेल दो कैटेगरीज थी, अब नादरा ने तीन मजीद कैटेगरीज का इजाफा किया है। उसमें एक है मेल यूनिक, एक है फीमेल यूनिक और एक है यूनिसेक्स, यानी जिसको आप ये कह लें कि अगर उर्दू में उसका तर्जुमा करें कि ऐसा मर्द जो खसी हो या ऐसी औरत जो खसी हो, और यूनिसेक्स मावराए जिन्स, जिसकी इन चारों में से भी कोई जिन्स ना हो। यानी नादरा इस वक्त उसके पास पांच जिन्सें हैं कि वो किसी भी पाकिस्तानी शहरी को इन पांच जिन्सों में से कोई भी जिन्स अलाट कर सकता है, और उसकी डिमांड और उसके मुतालबे और क्लेम पर, बस बगैर किसी मेडिकल बोर्ड की रिपोर्ट के, बगैर किसी मेडिकल बोर्ड की कंफर्मेशन और वेरिफिकेशन के, नादरा इस बात का पाबंद है कि वो इसको जारी करे। मैंने आपको बताया कि शरीयत इस चीज़ की इजाज़त नहीं देती, ये नादरा ने रेगुलेशंस की हैं। और जैसे मैंने आपको बताया कि ये रेगुलेशंस होने के बाद 28,000 लोग अपनी जिंस तब्दील करवा चुके हैं, अगरचे बाद में इससे नादरा ने कहा कि हमसे क्लेरिकल गलती हुई है और अल्फाज की गलती हुई है और हमने जो आपको डेटा दिया था वो सही नहीं दिया था। लेकिन सेनेटर मुश्ताक साहब, वो ज़ाहिर एक ऑफिशियल सेनेटर हैं, ऑफिशियल हैं, उन्होंने उनसे ऑफिशियली ये डेटा मंगवाया है। और जैसे इसी में एक बात मैं आखिरी बात ही अर्ज कर देता हूं कि एक बात ये भी की जा रही है इस कानून के हवाले से कि इस कानून के तहत जो रूल्स बने, एक कानून होता है, एक उस कानून के कवायद और जवाबित होते हैं। तो ये कानून तो पास हुआ था 2018 में मुस्लिम लीग की हुकूमत के आखिरी दिनों में, उस वक्त पास हुआ था। इसके रूल्स बने पीटीआई की हुकूमत में, जो ह्यूमन राइट्स की मिनिस्ट्री है, उस मिनिस्ट्री ने इसके रूल्स बनाए। इसके अंदर इतनी वाहियात और बेहुदा रूल्स हैं ना कि मैं, यानी वो बयान नहीं कर सकता। इस कानून के तहत जो रूल्स बनाए गए, मेरे पास उसकी प्रिंटेड कॉपी भी मौजूद है, पीडीएफ में भी मेरे पास मौजूद है, कि आप अगर वो रूल पढ़ेंगे आप हैरान हो जाएंगे कि क्या क्या इन्होंने लिख दिया है रूल्स में। एक बात जो मैं बताना चाहता हूं वो ये कि इसमें ये बात की जा रही है कि रूल्स में ये लिखा हुआ है कि नादरा उसको एक्स शनाख्ती कार्ड जारी करेगा। ये तो कहीं नहीं लिखा हुआ कि आप उसको या मेल बना दें या फीमेल बना दें, रूल्स में ये लिखा हुआ है। तो इसको भी अच्छे तरीके से समझने की जरूरत है। देखें, रूल्स और लॉ के अंदर जो सुप्रीम होता है ना, वो लॉ होता है। लॉ पार्लियामेंट पास करती है, रूल्स कोई भी कमेटी जो मिनिस्ट्री के अंडर आती है वो बनाती है, उसके लिए पार्लियामेंट की या सेनेट की मंजूरी की जरूरत नहीं होती। लॉ आपको इजाजत देता है, उसमें बाकायदा मेंशन है कि सेल्फ परसीव जेंडर आइडेंटिटी, ये उसका राइट है। और इस रूल्स के अंदर भी ये बात लिखी हुई है कि पहले, यानी पहले स्टेप में वो मेल से ट्रांसजेंडर वोमेन बनेगा और फिर सेकंड स्टेप में वो ट्रांसजेंडर वेमेन से फीमेल बन जाएगा। जिसको आप आसान अल्फाज में ये कह सकते हैं कि आप लाहौर जा रहे हैं लेकिन डायरेक्ट नहीं, वाया मुल्तान आप लाहौर जाएं। आप मर्द से औरत बन रहे हैं लेकिन डायरेक्ट नहीं, मर्द से आप बने ट्रांसजेंडर, ट्रांसजेंडर से आप बन जाएं औरत। तो बात तो एक ही है ना, आप पहले तो उसको ट्रांसजेंडर, अगर आप एक्स कार्ड जारी करते हैं, ये एक्स कार्ड जारी करना भी खिलाफ शरीयत है। एक आदमी है, मर्द है, वो आपको कहता है कि मेरे जज्बात औरतों वाले हैं, आप मुझे एक्स कार्ड जारी करें, तो शरी नुक्ता नजर से ये जायज है? उसको एक्स कार्ड जारी करना भी जायज नहीं है, ये भी शरीयत के हुक्म की खिलाफ वर्जी है। और फिर इस एक्स कार्ड के बाद उसको फीमेल का कार्ड भी आप जारी कर देंगे तो और आगे का स्टेप है। ये सारी वो बातें हैं जिसकी वजह से इस पर एहतजाज किया जा रहा है, जिसकी वजह से इस पर बात की जा रही है। और ये हम सब की दीनी, कौमी, माशरती, अखलाकी, कानूनी, आइनी जिम्मेदारी और हक है कि हम इस पर बात करें। और अगर हम बात नहीं करते, खामोश रहते हैं, अपनी अपनी ज़िंदगी में, ज़ाती ज़िंदगी में मसरूफ़ रहते हैं कि बस मैं, मेरा बिज़नेस, मेरा कारोबार, मेरी जॉब, मेरी पर्सनल लाइफ, मेरी गाड़ी, मेरा बंगला, जो हमारा एक लाइफ स्टाइल है, तो आप अंदाज़ा लगा सकते हैं कि 20, 30, 40 साल बाद तक अगर ये कानून मौजूद रहता है, तो अगर 3 सालों में 28,000 लोग ये काम कर चुके हैं, तो 40 साल बाद हमारा मुल्क कहाँ खड़ा होगा, 30 साल बाद हमारा मुल्क कहाँ खड़ा होगा। और फिर हम अपने बच्चों को इस गुनाह से कैसे बचाएंगे। यानी ये तो वो मौजूआत हैं जिस पर हमें बयान करते हुए, डिस्कस करते हुए शर्म आती है कि यार ये अल्फाज हम कैसे जबान से अदा करेंगे, लेकिन मजबूरी ये करना पड़ रहा है हमें। ये ऐसी चीजें हैं कि हम, यानी हम में से शायद ही कोई चाहता हो कि हमारे बच्चे ये सारी बातें सुने, लेकिन अब ये कानून बन चुका है, तो 40 साल बाद तो ये माशरे का एक आम एक कल्चर बन जाएगा। तो कौम लूत पर जो अल्लाह का अजाब आया था, मुखन्नसीन पर जो अल्लाह और अल्लाह के रसूल ने लानत की है, तो अगर हम कानूनी हैसियत दे देते हैं अल्लाह से बगावत करके, तो हम कहाँ खड़े होंगे फिर? हमारा इस्लाम, फिर हमारा ईमान, फिर हमारा दीन, फिर हमारा कुरान, ये सब कहाँ गया? इसलिए हम सब की जिम्मेदारी है कि अपनी अपनी कैपेसिटी के अंदर जो हम कर सकते हैं, मैं चंद बातें आपको बता सकता हूँ। एक बुनियादी बात ये कि सोशल मीडिया पर इसके खिलाफ आवाज़ उठानी चाहिए। सोशल मीडिया से प्रेशर आप डेवलप करेंगे तो आप जो सियासी रहनुमा हैं वो इसका प्रेशर, ज़ाहिर है जब सोशल मीडिया पर सेनेटर मुश्ताक साहब ने अपील की लोगों से कि भाई आप इस पर आवाज़ उठाएं, लोगों ने आवाज़ उठाना शुरू की, मेन स्ट्रीम मीडिया भी आज इसको डिस्कस कर रहा है, सोशल मीडिया पर भी डिस्कस हो रहा है, सेनेट के अंदर भी डिस्कस हो रहा है, सियासी पार्टियों के रहनुमा भी इसको डिस्कस कर रहे हैं। एक काम तो ये करने की ज़रूरत है, ये इंसान को नहीं सोचना चाहिए कि यार मेरी पोस्ट करने से क्या हो जाएगा। जिनकी अप्रोच है उन तक, उनसे मिलें और उनको कहें कि भाई आपका वोट इस कानून के खिलाफ जाना चाहिए, इसके हक में नहीं जाना चाहिए, नहीं तो कल आप दोबारा हमारे पास वोट मांगने के लिए आएंगे, हम नहीं देंगे आपको वोट। हमारे यहां मसला यह है कि बहुत माजरत के साथ कि जो हमारा दीनी तबका असम्बलियों में मौजूद है उनको अंग्रेजी नहीं आती, और जो दूसरा तबका मौजूद है उनको सूरह इखलास नहीं आती। बहुत बड़ा गैप है वो अंग्रेजी। अच्छा, इस कानून के बारे में एक ये भी किया गया कि इस कानून की जब उर्दू में ट्रांसलेशन की गई और वो सब मेंबरान को दिया गया, तो इस कानून की ट्रांसलेशन में जो ट्रांसजेंडर की मैंने आपको 3 डेफिनेशंस बताई, वो 2 डेफिनेशंस है ही नहीं ट्रांसलेशन में। तो जिसने इस कानून को उर्दू में पढ़ा उसको तो इसमें कोई मसला नजर नहीं आ रहा। सेनेटर मुश्ताक साहब कह रहे थे, मैंने उनसे पूछा कि भाई ये कानून अंग्रेजी में कुछ है, उर्दू में कुछ है, तो कहा ये हमसे गलती हो गई, हम असल में तर्जुमा करने वाले से गलती हो गई। ये सारी गलतियां हो रही हैं, नादरा से भी गलती हो रही है, इनसे भी गलती हो रही है। ये हमारी जिम्मेदारी है कि हम अपने सियासी, सारे सारे मुसलमान हैं ना हमारे जो सियासी रहनुमा, उनको हम इस बात का पाबंद करें, उनसे मिलें, उन तक अप्रोच करें, इसके लिए लॉबिंग करें, इस पर बात करें, इसको डिस्कस करें, और अवाम पब्लिक अपनी अपनी पावर को समझे और उसको इस्तेमाल करें अल्लाह और अल्लाह के रसूल के अहकाम पर अमल करने के लिए। अल्लाह ताला हमें समझने और अमल करने की तौफीक अता फरमाए। www.dasquran.com